ان آیتوں کو تھوڑا سا مزید تفصیل سے دیکھتے ہیں.
الحمد للہ رب العالمین، تمام تعریفیں اللہ کے لیے ہیں جو رب العالمین ہے. اور کیا ہے وہ؟ الرحمن الرحیم، بہت رحم کرنے والا اور بہت مسلسل رحم کرنے والا ہے. اور کیا ہے وہ؟ مالک یوم الدین، بدلے کے دن کا مالک ہے. سورت فاتحہ کا آغاز اللہ تعالیٰ کے نام سے ہوتا ہے. شروع میں بسم اللہ پڑھا کے بتا دیا گیا کہ اللہ کا نام لو. آپ نے جب اس کو محسوس کیا کہ الحمد للہ رب العالمین، کیا محسوس ہوتا ہے جب ہم کہتے ہیں اللہ تیرا شکر ہے؟ مجھے تو ایسے لگتا ہے کہ ہم کہتے ہیں اللہ ساری شکر گزاریاں تیرے، ساری رحمتیں تیرے لیے. جیسے محبت آتی ہے اللہ کے لیے، لو آف اللہ. پھر آپ کہتے ہیں الرحمن الرحیم، اللہ تو بڑا مہربان ہے، بڑا رحم والا ہے. کیا محسوس ہوتا ہے؟ کہ انسان اللہ کی رحمت کی امید لگا لیتا ہے، ہوپ آف اللہ. اے اللہ، مجھے لگتا ہے تو مجھے معاف کر ہی دے گا، مجھے لگتا ہے تو مجھے آگ میں نہیں ڈالے گا، مجھے لگتا ہے تو مجھے جلائے گا نہیں. تھوڑا سا انسان ریلیکس ہونے لگتا ہے تو مالک یوم الدین، بدلے کا دن کا مالک، خوف آنے لگتا ہے، اپنے گناہوں کا خوف. تو آپ کہہ سکتے ہیں کہ الحمدللہ میں لو آف اللہ، الرحمن الرحیم میں ہوپ آف اللہ، اور مالک یوم الدین میں فیئر آف اللہ. الحمدللہ کہنا ایسے ہی ہے جیسے ہم کسی کو کہتے ہیں تھینک یو. وہ ایک چیز دیتا ہے تو ہم تین دفعہ تو کم از کم کہتے ہیں ویری گڈ، تھینک یو ویری مچ، بہت شکریہ، بہت بہت شکریہ. لیکن کیا کہا جائے کہ رب سے صبح و شام نعمتیں لینے کے بعد بھی نہیں کہتے. اللہ تعالیٰ نے اس تھینک یو کے کہنے کی ایک کیفیت مقرر کر دی، اور وہ کیا ہے کہ دن میں 17 بار جائے نماز پہ کھڑے ہو کے آ کے کہو الحمدللہ رب العالمین، تمام تعریف اللہ کے لیے. چھوٹے بچوں سے نماز کے موضوع پہ بات کرنی ہو تو میں یہی کہتی ہوں، یو ہیو آئز اور لپس اور سب کچھ، اور ممی پاپا سب کچھ، تو آپ کس نے دی؟ اللہ تعالیٰ نے دی. تو آپ تھینک یو کہنا چاہتے ہو؟ ہاں کہنا چاہتے ہو، تو پھر آؤ نماز پڑھتے ہیں. نماز کا دوسرا نام ہے الحمدللہ. اسی لیے اللہ تعالیٰ نے فرما دیا اس کی نماز ہوتی ہی نہیں جس نے صرف فاتحہ نہیں پڑھی. صرف فاتحہ مس ہو گئی تو آپ کی رکعت مس ہو جائے گی. تو سوال پیدا ہوتا ہے کہ جب انسان الحمدللہ رب العالمین کہتا ہے تو اس کی دل میں کیا سوال آنا چاہیے؟ کیا اللہ کی رحمت کا تذکرہ کرنے سے کیا ملتا ہے؟ کیا اثرات مرتب ہونے چاہیے جب بندہ کہے الحمدللہ رب العالمین؟ اس کا ایک اثر کیا آنا چاہیے کہ بندہ اپنے دل میں اللہ کی محبت محسوس کرے. پوچھیں اپنے آپ سے، میں محسوس کرتی؟ ہم کتنی دفعہ الحمدللہ کہتے ہیں کہ محبت محسوس ہوتی ہے؟ پھر اسی طرح انسان کو یقین آ جانا چاہیے اس بات کا کہ میرا رب مجھے میرے وقت، میرے مال، میری صلاحیتوں اور میری قوتوں کو کبھی رائے گا نہیں جانے دے گا. ہر انسان کے اندر چھپے ہوئے خزانے ہوتے ہیں لیکن انسان اس کو سمجھ نہیں پاتے. پھر انسان اللہ کے بھروسے پہ نیکیاں کرتا جاتا ہے اور اللہ تعالیٰ اس کی زندگی میں تبدیلیاں لاتا رہتا ہے. پھر اسی طرح آپ دیکھیے کہ ایک سوال پیدا ہو سکتا ہے کہ اللہ کی تعریف کیوں کریں؟ تو یہاں 5 وجوہات اللہ نے خود ہی بتا دی کہ میں رب ہوں، خالق ہوں، مالک ہوں، تدبیر کرنے والا ہوں، انتظام کرنے والا ہوں، میں نے تمہیں زندگی میں رہنمائی کے لیے قرآن دیا، आजकल तो जितना अल्हम्दुलिल्लाह आप कह सकें इस बात से कि अर रहमान अल्लमल कुरान, रहमान क्योंकि उसने कुरान दिया, फिर वो इल्म और हिकमत देता है, इंसान की मुसीबतें डालता है। कितनी ही मुश्किलें हमारी तरफ आने वाली होती हैं लेकिन वो मालिक अपनी रहमत से उसको हमसे दूर कर देता है, हम पे आने वाली आफतों को हमसे टालने लगता है, हमारे दुश्मनों के बुरे मंसूबों को हमसे दूर कर देता है। कितने गम जिंदगी में आते हैं, कौन है उन गमों को दूर करने वाला? अल्लाह की ज़ात है। तो लिहाजा इंसान कहे अल्हम्दुलिल्लाह। कुरान पाक में 22 मरतबा ये लफ्ज़ आया है अल्हम्दुलिल्लाह। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सही मुस्लिम की रिवायत है, अल्हम्दुलिल्लाह तमलाउल मीज़ान। अल्हम्दुलिल्लाह कहना मीज़ान को भर देता है। एक रिवायत में आता है अफजलुद्दुआ अल्हम्दुलिल्लाह, सबसे अफजल दुआ अल्हम्दुलिल्लाह कहना है। सबसे ज़्यादा किसने तारीफ की अल्लाह की? जिसका नाम है मोहम्मद अहमद। आपको पता कि अल्लाह के नबी सल्लम के दोनों नामों का रूट भी हमदी है। बहुत तारीफ किए गए और दूसरे जिन्होंने बहुत तारीफ की, जिन्होंने की अल्लाह की। और आज भी देखिए कि मुस्लिम हो या गैर मुस्लिम, सबसे ज़्यादा अल्लाह के नबी सल्लम की तारीफ़ें होती हैं। फिर इसी तरह आपको मालूम है कि नबी सल्लम की उम्मत का जो नाम पिछली किताबों में था, जैसे हर कौम का एक नाम होता है ना, जैसे बनी इसराइल हज़रत ईसा अलैहिस्सलाम के साथियों का जिक्र है हम्मादून, यानी बहुत तारीफ करने वाले, जो हर खुशी और तकलीफ के मौके पे अल्लाह की हम्द करें और हर मंजिल पर भी अल्लाह की हम्द करेंगे और हर बुलंदी पर अल्लाह की बड़ाई यानी अल्लाह अकबर पुकारेंगे। ये सुनन दारमी की रिवायत है। अब देखिए कि नबी सल्लम ने हमें खुद ही तारीफ करना सिखा दिया। सारी जिंदगी भरी हुई आपके अल्लाह की तारीफों की, खाने के बाद, सोने से उठने के बाद, नया लिबास पहनते, सफर से आते हुए, सवारी पे बैठते हुए, खुशखबरी मिलने वाले, हर मौके पे अल्लाह की तारीफ। क्यों? कि जब इंसान दिल से अल्लाह ताला की तारीफ कर देता है तो फिर उसको समझ में आने लगती है कि मेरा रब मुझको ज़ाया नहीं करेगा। और आपको पता है कि जन्नत में जाने वाले उनका पहला कलाम भी क्या होगा? अल्हम्दुलिल्लाह। सूरत आराफ की आयत 43 में आता है वकालु अल्हम्दुलिल्लाहिल्लज़ी हदाना लिहाज़ा, और जन्नत वाले कहेंगे तारीफ अल्लाह ही के लिए है जिसने हमें रास्ता दिखाया और हम खुद राह न पा सकते थे अगर अल्लाह हमारी रहनुमाई न करता। फिर जब एक दूसरे से मुलाकात करेंगे तो भी यही कहेंगे दावाहुम फीहा सुबहानकल्लाहुम्मा व तहियतुहुम फीहा सलाम व आखिरु दावाहुम अनिल्हम्दुलिल्लाहि रब्बिल आलमीन। सूरह यूनुस की आयत नंबर 10 है ये। वहाँ जन्नतियों में ये सदा होगी कि पाक है अल्लाह, और उनकी ये दुआ होगी कि सलामती हो, और इनकी हर बात का खात्मा इस पर होगा कि सारी तारीफ अल्लाह रब्बुल आलमीन के लिए है। तो बात क्या है कि दिल से मोहब्बत से तारीफ करनी है। क्या सिर्फ ज़ुबान से हम्द करनी है, ज़ुबान से शुक्र अदा करना है? नहीं, अमली शुक्र। नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी से देखेंगे कि आपने अल्लाह का शुक्र कैसे किया। इसके बारे में रिवायत आती है कि जब रात को आप इबादत करते और इतनी इबादत करते कि आपके पांव सूज जाते, तो लोगों ने आपसे कहा कि आप तो अल्लाह के नबी हैं, आपके तो गुनाह भी माफ़ हैं, आप मासूम हैं, आप इतनी इबादत क्यों करते हैं? क्योंकि अमूमन यही तसव्वुर आता है ना कि गुनाहों की माफ़ी के लिए इंसान ये काम करता है। तो उस पे आपने फरमाया था अफला अकून अब्दन शकूरा, क्या मैं शुक्रगुजार बंदा ना बनूं? इसे ही बुखारी की रिवायत है। असल बात क्या है कि बंदा अपनी ज़िंदगी में रब की ज़रूरत को महसूस करे, उसके एहसानात को देखे, कभी कुछ मिले तो शुक्र करे, ना मिले तो भी शुक्र करे। हम कहते हैं पेट भरेगा तो शुक्र करेंगे, घर भर जाएगा तो फिर कहेंगे शुक्र है। हम क्यों शुक्र करें, दिया क्या है उसने? हालांकि नबी सल्लम की एक रिवायत رحمت للعالمین ان کی سیرت کی ایک کتاب ہے, اس میں آتی ہے کہ اللہ تعالیٰ سے دعا کی تھی آپ نے, ایک کیا کہا تھا, یا ربی, اے میرے رب, میں کیا چاہتا ہوں, اجوع یومن, میں ایک دن بھوکا رہوں, واشبع یومن, اور ایک دن پیٹ بھر کے کھانا ملے, واما الیوم الذی اجوع فیہ, اور جس دن میں بھوکا رہوں اس دن میں تیرے سامنے گڑ گڑایا کروں, عاجزی کروں, اور جس دن میں پیٹ بھر کے یعنی سیر ہو جاؤں تو فاحمدک وثنا علیک, تو اس دن میں تیری تعریف کروں اور تیری حمد بیان کروں, تیری ثنا بیان کروں. کیا پتہ چلا, ہر حال میں شکر, پیٹ بھر جائے تو الحمدللہ, نہ ملے تو نہ سہی. اس طرح آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم نے اور کب شکر کرتے تھے اللہ کا, ہر خطبے سے پہلے. ہم تو انہی سے سیکھیں گے نا, کیا کہا کرتے تھے, الحمدللہ نحمدہ ونستعینہ ونستغفرہ, تمام تعریفیں اللہ کے لیے ہیں جس نے پیدا کیا. تو بات یہی ہے کہ جتنا انسان اللہ تعالیٰ کے ساتھ اپنا معاملہ اچھا کرتا ہے اس کو بات سمجھ آتی ہے. پھر اگر رب العالمین کو دیکھیں تو رب, اللہ کو پہچاننا, رب کا لفظ قرآن پاک میں 925 بار آیا ہے, 925, تین معنوں میں یہ لفظ استعمال ہوتا ہے, مالک اور آقا, پھر نمبر دو پالنے اور پرورش کرنے والا, خبرگیری اور نگہبانی کرنے والا, یعنی یہ ایک ہی ہے, اور تیسرا معنی ہوتا ہے فرما روا, حاکم, مدبر اور منتظم. اب سوال پیدا ہوتا ہے کہ اللہ تعالیٰ کے رب العالمین ہونے سے کیا مراد ہے. جب بندہ یہ کہتا ہے الحمدللہ رب العالمین, تو اس سے کیا پتہ چلتا ہے کہ ساری دنیا کو پالنے والا, پرندوں کو, چرندوں کو نہ صرف پالنے والا بلکہ ان کی نگرانی کرنے والا, ان کی نشو و نما کرنے والا, سارے جہانوں کو بڑھانے والا, یعنی سب چیزوں کو پھیلانے والا. کبھی آپ نے زو کی سیر کی ہے, بچوں کو لے کے گئے ہیں, اتنے مختلف جانوروں کو ایک ساتھ دیکھ کے آپ کے ذہن میں کیا آتا ہے. میں نے ایک ڈاکیومنٹری دیکھی, اتنی خوبصورت لگی, اس میں انہوں نے کیا کچھ نہیں دکھا دیا, جنگل دیکھا تو جنگل کے جانور پرندے اتنے کتنی قسموں کے کہ انیوژل. کیا آپ خود دیکھیں کہ رب نے کیا کچھ پیدا کیا, مچھلیاں دیکھی تو ایسے تھیں جیسے جھنڈ کے جھنڈ, ذرے اتنے نہیں ہوں گے جتنی سمندروں کی تہوں میں مچھلیاں, سب کو کھلا رہا ہے پلا رہا ہے, پھر بھی اس کے خزانے کم نہیں ہوتے. ہم کسی کو ایک وقت دعوت میں بلا لیں, کھانے پہ بلا لیں تو ہم ایک ہفتہ تھکے رہتے ہیں, اور وہ سب کو کھلاتا بھی ہے اور پلاتا بھی ہے, حفاظت بھی کرتا ہے, وقت پہ دے رہا ہے, کس کو کیا کھانا ہے اس کو یہ بھی پتہ ہے. پھر آپ دیکھیے کہ رب العالمین اس میں آسمانوں کو دیکھیں, زمینوں کو دیکھیں, اس نے سورج کو بنایا, سورج ہمارے زمین سے ایک خاص جگہ پہ ہے, اگر اس کو تھوڑا قریب کر دیا جائے تو دنیا کے اندر جو چیزیں وہ سب جل جائیں, یعنی 10% اس کی حرارت میں اضافہ ہو جائے تو زمین پہ ساری چیزیں جل جائیں, اور کہتے ہیں کہ جتنی توانائی نکلتی ہے, اگر 10% کم ہو جائے تو زمین پر برف کی کئی لیٹر موٹی تہ جم جائے. کس نے اس ٹیمپریچر کو سیٹ کیا؟ ہم تو اپنے ہی ہیٹنگ کا ٹیمپریچر سیٹ کرتے رہتے ہیں, کبھی کم کرتے ہیں کبھی زیادہ کرتے ہیں, لیکن رب نے سب کچھ رکھا. پھر آپ دیکھیے کہ زمین ہماری جھکی ہوئی ہے, 23 کے اینگل کے اوپر یہ جھکتی ہے, اس کی وجہ سے زمین پہ موسم صحیح ہے. اگر یہ جھکاؤ ذرا کم یا زیادہ کر دیا جائے تو آپ کو معلوم ہے کہ درجہ حرارت اتنا معتدل نہ رہے کہ لوگ یہاں جی سکے. یعنی کبھی اس کائنات پہ غور کر کے دیکھیں, ہر چیز خاموشی سے ہماری خدمت کر رہی ہے. الحمدللہ رب العالمین, اور رب العالمین کا جو لفظ ہے پورا, یعنی وہ تو رب کا بتایا تھا, رب العالمین 40 مرتبہ پورے قرآن میں, گویا کہ احساس دلایا کہ دیکھو سب کا رب اللہ ہے. اپنے جسم کو دیکھ لیں, اپنے دماغ کو دیکھیں, عقل دنگ رہ جاتی ہے. شوگر کب ہوتی ہے؟ جا जब इंसुलिन जिस्म में कम होता है उसकी कमी बेशी के लिए सारा दिन इंजेक्शन लगाते रहते हैं। रब ने कितने प्यारे इंतज़ाम किए कि हमारे जिस्म को एक ख़ास लेवल पर रख दिया। आप कहते हैं मेरा ब्लड प्रेशर हाई हो रहा है, दूसरी बहन कहती है मेरा लो हो रहा है। ज़रा ये तो बताइए कि बैलेंस किसने रखा, किसने कहा कि इतना टेम्परेचर होना चाहिए जिस्म का। कभी सोचे, दिल धड़कता है, आप कह रहे हैं मेरी धड़कन तेज़ हो गई थी, थक थक कर रहा है। दूसरा कहता है मेरी नब्ज़ें डूब रही हैं। पूछिए तो सही, किसने ये बीच का रास्ता दिल को बताया कि तुमने एक मिनट में इतनी दफ़ा जाना है, इतनी तरह धड़कना है। एक एक सेल हमारे जिस्म में जो है ये बोल बोल के बता रहा है कि अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। एक मरकज है, एक न्यूक्लियस है और उसके इर्द गिर्द झूम रहा है। एक खुलिए यानी सेल का दिमाग ख़राब हो जाए ना तो कैंसर की बीमारी हो जाती है, उसकी ग्रोथ रॉन्ग वे में होने लगती है। तो असल बात है कि जितना महसूस करेंगे उतनी ही बात समझ आएगी, अपने रब को याद करेंगे तो बात समझ आएगी। फिर इंसान अल्लाह से अच्छी उम्मीदें लगाता है कि मेरा रब वाकई बहुत बड़ा है, फिर उसकी बात सुननी भी आसान लगती है। फिर उसकी बात सुन के बंदा पूरे यकीन से कहता है कि अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। ये जो आयत हमारे सामने है कुरान पाक में 6 बार है, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। और रब के साथ ताल्लुक कैसा होना चाहिए? मांगने का। नबियों ने मांगा, रब्बना ज़लमना अनफुसना, रब्बिग़फ़िरली वली वालिदैया, रब्बना हबलना मिन अज़्वाजिना। वो सारी दुआएं जमा कर लें जो लफ्ज़ रब से शुरू होती हैं, तो आपका भी ताल्लुक जुड़ जाएगा अपने रब के साथ। अर्रहमान अर्रहीम, बड़े रहम वाला, बड़ी मेहरबानियां करने वाला इंसान के ऊपर। उसकी ज़िंदगी में रहम ही तो है जो आज हम चल फिर रहे हैं, वरना क्या हम इतने मुतमईन माहौल के मुस्तहिक थे? उसने जानवरों के दिल में रहम डाला तो हम उनका दूध निकाल रहे हैं और वो हमें कुछ नहीं कहते। ये उसका रहम है कि बारिशें हमारे लिए ख़जाने उंडेल रही हैं। सूरज कितनी तवानाई देता है, हमने तो नहीं कभी उसको कुछ दिया। कभी बिल आया आपके पास सूरज का? कभी चांद ने कोई आपको बिल दिया, रात में आके कहा मैं बिजली काट दूंगा? नहीं, ये कायनात है जो खामोशी से हम पे रहमतें कर रही है और हम कितने जालिम हैं कि सारी चीज़ों को लेके किसी और ही दुनिया में मगन है, कुछ और ही पाना चाहते हैं। इसीलिए अल्लाह ताला फिर याद दिलाता है कि मालिक यौमिद्दीन, बदले के दिन को याद रखो, अपनी मौत को याद रखो। आज भी वो मालिक है लेकिन आज दुनिया में किसी और को भी मलकियत के इख्तियार दिए हुए हैं वक्ती तौर पे। हर बंदा अपनी चीज़ मालिक समझ जाता है उसका, लेकिन असल मलकियत अल्लाह की है, उसका कोई शरीक नहीं। अल्लाह ताला तब्दीलियां भी कर सकता है अपनी दी हुई चीज़ों में। हम मालिक हैं अपनी आँखों के लेकिन इस पर इख्तियार नहीं रखते। सुबह उठें तो आँखें नज़र बंद हो चुकी हो, ज़ुबान हमारी है लेकिन काम करना छोड़ दे, असल कंट्रोल उसके हाथ में है, मालिक है वो। अद्दीन, अद्दीन से क्या मुराद होता है? अल्लाह ताला की मुकम्मल हाकमियत, उसकी अब इंसान की मुकम्मल अबूदियत और ग़ुलामी, यानी 4 चीज़ें आती हैं अद्दीन के लफ्ज़ में। अल्लाह ताला की मुकम्मल हाकमियत, इंसान की मुकम्मल अबूदियत और ग़ुलामी, और कानून जज़ा सज़ा, और फिर इस कानून की के नफाज की भी कुदरत, यानी दुनिया में जिसने जो किया अल्लाह ताला क़यामत के दिन उसको पूरे के पूरे बदले देगा। एक सवाल पैदा होता है कि ये कोई खुशखुबी की बात थोड़ी है, अल्लाह ताला मालिक के यौम दीन है, हम उसकी तारीफ़ करें? ना होता, इंसान तो यही कहते हैं ना अपने रवैये से, ना होता वो मालिक। नहीं, मालिक इसलिए है कि अगर वो मालिक ना होता और कोई और हमें बदले देने पे आता, उसको तो याद ही नहीं रहता हमने कितनी नेकियां की थी। आप एक बंदे से चार्ज लेके दूसरे को देते हैं तो क्या होता है, कितने दिन तक सेटिंग ही नहीं होती, क्योंकि उसने चीज़ें कहीं रखी, उसने कहीं रखी। तो लिहाजा अल्लाह के मालिक के यौम-ए-दीन होने में हमारी खैर है। जैसे अपना ही उस्ताद आपके पर्चा चेक करे ना तो आप आसानी महसूस करते हैं, इजी फील करते हैं, باہر سے کوئی استاد آ کے اگر آپ کے پیپر چیک کرتا ہے تو آپ مشکل محسوس کرتے ہیں، کیوں؟ کہ اس سے پھر آپ کو، اس کو نہیں پتا کہ آپ کلاس میں کتنے اچھے تھے۔ تو لہٰذا اللہ تعالیٰ کے مالک یوم الدین ہونے سے انسان کی زندگی میں ایک بہت بڑی تبدیلی آتی ہے۔ کیا؟ یعنی آپ نوٹ کریں گے کہ اللہ تعالیٰ روزے جزا کا مالک ہے۔ سورت کے شروع میں اس بات کی بات کر دی، کیوں بھائی؟ کیا فائدہ ہوتا ہے جب بندے کو رب کے مالک ہونے کا یقین آ جائے؟ تو پہلی تبدیلی اندر کیا آتی ہے کہ انسان کے اندر جواب دہی کا احساس پیدا ہوتا ہے۔ پھر ایک اور اثر آتا ہے اس کا کہ انسان صرف دنیا اور اس کی ضرورتیں ہی پوری کرنے میں گم نہیں ہوتا، بلکہ آخرت میں بڑی کامیابی کی ضرورت کو پورا کرنے کے لیے اپنا مال، اپنا وقت، اپنی صلاحیتیں لگاتا ہے، شعور سے لگاتا ہے۔ آپ جو بیٹھ کے سن رہے ہیں یا لکھ رہے ہیں یا اس مالک کی کتاب کو پڑھنے بیٹھے ہیں تو آخر اس کی وجہ ہے نا، آپ کو محسوس ہو رہا ہے نا کہ یہ ہماری ضرورت ہے۔ ہر حال میں سیکھنا ہے، مشکل میں بھی سیکھنا ہے، آسانی میں بھی سیکھنا ہے، ورنہ کون سی ڈگری مل جائے گی، کون سی جاب ملے گی؟ دنیا کے علوم انسان سیکھتا ہے ڈگری کے لیے، کیریئر کے لیے، لیکن جب بندے کو رب کے مالک ہونے کا یقین آتا ہے تو پھر ساری چیزیں اس کو دے دیتا ہے۔ پھر انسان اپنے اچھے اعمال اور اپنی ساری کوششوں کی جزا دنیا میں نہیں چاہتا، آخرت میں چاہنے لگتا ہے، دنیا کا لالچ ختم ہونے لگتا ہے۔ اسی طرح اس سے ایک اور فائدہ ہوتا ہے چوتھے نمبر پہ، کہ انسان کی ساری کوششیں، ساری نیکیوں کا مقصد رب کی رضا کا حصول ہوتا ہے۔ وہ لوگوں میں شہرت کے لیے کام نہیں کرتا، وہ تصویریں کھچا کے اخباروں میں چھپوانے کے لیے نہیں دیتا، بلکہ خالص رب کے لیے۔ اور پھر ایک اور اثر آتا ہے اس کا، وہ کیا؟ کہ انسان اپنے اعمال کا بدلہ رب سے چاہتا ہے، پھر وہ حق پہ جم جاتا ہے۔ مشکلیں آتی ہیں اس راستے میں، لوگ پتھروں پہ بھی لے کے جائیں گے، وہ سولیوں پہ بھی چڑھائے گئے، کون سی چیز ہے جو انسان کو حق پہ جما دیتی ہے؟ جب اس کو مالک یوم الدین کی بات پہ یقین آتا ہے، پھر اس کو یقین کی دولت ملتی ہے۔ پھر اس کا ایک اور فائدہ بھی ہوتا ہے کہ انسان کے دل کے اندر وسعت پیدا ہوتی ہے، وسیع القلب ہوتا ہے، برداشت کا مادہ آتا ہے، لوگوں کی زیادتیوں پہ ان کو معاف کر دیتا ہے۔ پھر اس کا ایک اور اثر بھی زندگی میں آتا ہے، اور وہ کہ انسان کا اخلاق اچھا ہوتا ہے، وہ صرف بازاری قسم کے اخلاق کا شکار نہیں ہوتا کہ جہاں فائدہ ہے تو وہاں ہنس کے بات کر لی، اور جہاں کسی سے مطلب نہیں تو سلام بھی نہ کیا، بلکہ انسان پھر رب کے نظروں میں اچھا بننے کے لیے اپنے اخلاق کو اچھا کرتا ہے۔ پھر وہ خواہشوں کا بندہ نہیں رہتا، پھر وہ برے کاموں سے بچتا ہے اور نیکی کے کام کرتا ہے، پھر وہ آخرت کے لیے محنتیں کرتا ہے، قربانیاں دیتا ہے، نیکی کے کاموں میں مدد کرتا ہے، اور اس کو پتہ ہوتا ہے کہ میری ان ساری کوششوں کا بدلہ مجھے آخرت میں ملے گا۔ لیکن اس کے برعکس، جب کسی کو اس کا یقین نہیں ہوتا تو ویسی کوششوں پہ کیا کہتے ہیں؟ فنیٹک، فنڈامنٹلسٹک۔ کوئی آپ سے پوچھے کہ آپ کیوں سیکھتے ہیں، ہر روز آنے کا فیصلہ آپ نے کیوں کیا؟ کوئی آپ سے پوچھے گا؟ سوچ کے جانا، آپ کہیں مجھے مالک یوم الدین کی صفت پہ یقین آ گیا، میرے پاس وقت تھوڑا ہے، اس کے سامنے جواب دہی کے دن قریب ہے، اس کی عدالت میں کھڑے ہو کے زندگی بھر کے کیے ہوئے 5 سوال جو ہیں ان کا جواب دینا پڑے گا، آج موت کی صورت میں قبر میں چلی جاؤں تو میرا کون مالک ہے وہاں، مجھے اس کو جواب دینا ہے، لہٰذا تم مجھے نہ روکو۔ اب دیکھیں گے، جتنا انسان کو آخرت کا یقین آتا ہے اتنی اس کی زندگی کے اندر کوشش شروع ہو جاتی ہے، ہلچل شروع ہو جاتی ہے،